नमस्कार, गुरु पूर्णिमा विशेष कार्यक्रममा स्वागत छ। सनातन हिन्दू संस्कार संस्कृतिमा गुरुलाई पिता समान आदरणीय मानिन्छ। आचार्य चाणक्यले नीतिमा पिता पाँच प्रकारका हुन्छन् भनेका छन्। जनिता चोपनेता च यस्य विद्याम प्रयच्छति, अन्नदाता भयत्राता पञ्चैते पितर स्मृतः। अर्थात् जन्म दिने, उपनयन आदि संस्कार गराउने, विद्या प्रदान गर्ने, अन्न प्रदान गर्ने अर्थात् लालन पालन गर्ने, भयबाट जोगाउने यी पाँचलाई पिता सम्झनुपर्छ। त्यस हिसाबले हेर्दा पिताका एकभन्दा बढी लक्षण गुरुमा घट्दछन्। आज असार शुक्ल पूर्णिमा, यो पूर्णिमालाई गुरु पूर्णिमाका रूपमा मनाइन्छ। यो दिन व्यास पूर्णिमाका दिनका रूपमा पनि प्रसिद्ध छ। वेदलाई चार भागमा विभाजन गर्ने, वेदान्त दर्शनको आधारभूत सिद्धान्त संग्रहित ब्रह्मसूत्रको रचना गर्ने, अध्यात्म रामायण महाभारत र श्रीमद् भागवत लगायत 18 महापुराणको रचना गर्ने वेद व्यासको जयन्ती यसै दिन भएकाले लोकमा आजको दिनलाई व्यास जयन्तीका रूपमा समेत मनाउने चलन छ। गुरु पूर्णिमा विशेष यो कार्यक्रममा हामी गुरु पूर्णिमा र व्यास जयन्तीका सन्दर्भमा आध्यात्मिक र लौकिक जीवनमा गुरुको महत्त्व र प्रेरणा अनि वेद व्यासको कृतित्वका सम्बन्धमा दुईजना महानुभावसँग गरिएको बेग्ला बेग्लै कुराकानी राख्नेछौँ। कार्यक्रम सुन्दै रहनुहोला।
गुरुर् ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरः गुरुर्देव महेश्वरः गुरु साक्षात् परम ब्रह्मा तस्मै श्रीगुरवे नमः तस्मै श्रीगुरवे नमः।
हाम्रो शिक्षा सभ्यता र संस्कृतिको विकासमा गुरुको ठुलो योगदान रहिआएको छ। जीवन निर्माणका लागि योग्य गुरुहरूबाट शिक्षा पाउन आवश्यक मानिन्छ। राम कृष्ण आदि पनि गुरुहरूको शिक्षा र योगदानबाट भगवान हुन पुगे। संसारमा जति पनि महापुरुष भए तिनमा गुरुहरूको योगदान र प्रेरणा रहेको छ। शास्त्रहरूमा शिक्षा दिने व्यक्तिका आचार्य उपाध्याय आदि अनेकन नाम भए पनि गुरु शब्द विशेष अर्थपूर्ण र सर्वत्र व्याप्त छ। गुरु महिमाकै कारण असार शुक्ल पूर्णिमालाई गुरु पूर्णिमा भनिन्छ। गुरुको गुरुत्व के हो र गुरुको महत्व र प्रेरणा सम्बन्धमा अध्यात्म साधक तथा प्रचारक प्राध्यापक विनोद शर्मा आनन्द विनोदसँग हामीले कुराकानी गरेका छौँ। साथै व्यास जयन्तीका सन्दर्भमा धर्मशास्त्र विचारक प्राध्यापक डाक्टर रामचन्द्र गौतमसँगको टेलिफोन सम्वाद रहनेछ। पहिले सुनौ गुरु पूर्णिमा सन्दर्भमा प्राध्यापक आनन्द विनोदसँग गरिएको कुराकानी।
गुरुको त अब शाब्दिक अर्थ नै हामीलाई सानैदेखि सिकाइएको छ। गु भनेको अन्धकार, रु भनेको उज्यालो, तमसोमा ज्योतिर्गमय, जसले अँध्यारोबाट उज्यालोतिर लैजान्छ ऊ गुरु। गुरुको वास्तविक अर्थ त्यो हो। तर गुरुको विभिन्न भेदहरू छन्, त्यसलाई हामी चर्चा गरौँ।
अब गुरुमा हुने गुरुत्व चाहिँ कस्तो हुनुपर्छ? गुरुको गुरुत्व के हो?
गुरुत्वाकर्षण नभइकन त गुरु नै हुँदैन। एउटा व्यक्तित्वमा गुरुत्व भएन भने त्यो त आम मान्छे सामान्य व्यक्ति भइगयो। एउटा आत्मिक आकर्षण, जस्तै कृष्ण वन्दे जगद्गुरु। कृष्ण भनेको सबै अस्तित्वलाई आफूतिर खिच्न सक्ने क्षमता भएको चेतना व्यक्तित्व, त्यसलाई भनिन्छ गुरु। गुरुत्व त एउटा अद्भुत अवस्था हो, चेतनाको परम स्थिति हो।
गुरुको आवश्यकता चाहिँ किन छ?
जीवनको लक्ष्य, हाम्रो जीवनको मुख्य लक्ष्य, सामान्य लक्ष्य त हाम्रो नियतिवश भइराख्छ, चलिराख्छ। सामान्य लक्ष्यहरू तपाईँको डेस्टिनी, तपाईँको भाग्य अनुसार हुँदै जान्छ, होइन? तर मूल लक्ष्य चाहिँ आत्मज्ञान हो। जीवनको परम लक्ष्य आत्मज्ञान हो, आफ्नो स्वरूपको पहिचान हो, स्वस्थ हुनु हो, स्वमा स्थित हुनु हो। त्यसको लागि एउटा सपोर्टिङ डिभाइसको रूपमा, सपोर्टिङ डिभाइस भनेको थाँक्रो, क्या थाँक्रोको रूपमा गुरुको आवश्यकता हुन्छ।
अब हाम्रो आध्यात्मिक जीवन, धार्मिक जीवन भनौँ न, अब सामाजिक जीवन पनि भौतिक जीवन पनि, अब यसमा चाहिँ गुरुको भूमिका के हुनुपर्छ?
मलाई कस्तो लाग्थ्यो भने एउटा 21 औं शताब्दीको गुरुले हरेक क्षेत्रमा आफ्नो शिष्यलाई हरेक विधामा गाइड गर्नुपर्छ भन्ने लाग्थ्यो, मलाई लाग्थ्यो, तर त्यो होइन रहेछ। व्यवहारिक विधामा उसलाई उसैको हालतमा छोडिदिनुपर्छ, आध्यात्मिक विधामा मात्रै मार्गनिर्देशन गर्ने हो आफ्नो शिष्यलाई, हरेक क्षेत्रमा हस्तक्षेप गर्ने होइन, उसलाई स्वतन्त्र छोड्नुपर्छ। उसको व्यावहारिक क्षेत्र त उसको डेस्टिनी हो नि, उसको नियति हो नि, उसको कर्म हो नि, उसले कहाँ के कसो भोग्नुपर्छ ऊ जान्दछ। र आध्यात्मिक क्षेत्रमा एउटा गुरुले, सद्गुरुले भनौँ न आज, सद्गुरुले गाइड गर्नुपर्छ।
अब यहाँले भन्नुभयो जस्तै आध्यात्मिक धार्मिक क्षेत्रमा त गुरुलाई अत्यन्तै महत्त्व दिएको पाइन्छ, यो त अब प्राचीन परम्परा नै हो। अहिलेको संसारमा त झन गुरुको आवश्यक छ, अझ गुरुको आवश्यक छ, अब त हरेक परिवारमा पनि गुरुको आवश्यकता छ भन्ने गरिन्छ नि त।
यसलाई बुझ्नको लागि चाहिँ कसरी बुझौँ भने, गुरुको अघि मैले सुरुमै भने विभिन्न छन्। मातापिता त सर्वप्रथम गुरु हुन्, जन्मदै हामीलाई मार्गनिर्देशन गर्ने हाम्रो मातापिता हुन्। त्यसपछि थुप्रै गुरुहरू हामीलाई प्राइमेरीमा पढाउने, हाई स्कुलमा पढाउने, कलेजमा पढाउने गुरुहरू हुन्। अक्सफोर्ड युनिभर्सिटीले पनि मान्यता दिएको छ गुरु भनेर, हिन्दू धर्ममा हरेक क्षेत्रमा मार्गनिर्देशन दिने गुरु हुन्, सिख धर्ममा हरेक क्षेत्रमा मार्गनिर्देशन दिने गुरु हुन्, इस्लामका मौलवीहरू पनि गुरु हुन्, क्रिस्चियनका पास्टरहरू पनि गुरु हुन्, उनीहरूको सद्गुरु आफ्नै छन्। विविध गुरुहरूको माध्यम हुँदै सिक्दै 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 अन्तत्वगत सद्गुरुसम्म पुग्ने हो। गुरुहरूको आफ्नै महत्त्व छ आफ्नै क्षेत्रमा, किनभने त्यो एउटा राम्रो कुशल गुरु नभइकन ड्राइभिङ सिक्न गाह्रो छ। त्यसपछि सिकर्मीहरू डकर्मीहरू पनि गुरु हुन्, आफ्नो क्षेत्रका गुरु हुन्। र सङ्गीतको क्षेत्रमा पनि सङ्गीत सिकाउने गुरुहरू हुनुहुन्छ। गुरु बिना जस्तोसुकै उसले लिएर आएको विधा भए पनि गुरु बिना उसले राम्रोसँग गाउन सक्दैन। त्यस कारण गुरुको हरेक क्षेत्रमा, हरेक स्थानमा, हरेक कर्ममा महत्त्व छ। तर सद्गुरुले प्रत्यक्ष र परोक्ष रूपमा तपाईँलाई हरेक क्षेत्रमा गाइड गर्नुहुन्छ, सद्गुरुको संरक्षणमा तपाईँ हुनुहुन्छ भने। तर सद्गुरु हुनको लागि चाहिँ अहिले त पैसा कमाउने व्यवसाय गुरुहरू छन्, होइन, यति यो ध्यान सिकाइदिन्छु यति हजार रुपियाँ। महामती प्राणनाथ प्रभुले के भन्नुभएको छ भने, गोविन्द के गुण गाएके तापर मागत दान, धिक्क धिक्क पलोते मानवी जो बेच त भगवान्। उदर कारण बेचे हरिको मुढो यही पायो रोजगार, अरू रोजगारी पाइनस्। थुप्रै छन् नि रोजगारीका अवसरहरू। सद्गुरु जो करुणाको सागर हुन्, त्यस्तो सद्गुरु हरेक व्यक्तिको जीवनमा चाहिन्छ। त्यस्तो सद्गुरु कतै छन् भने, सद्गुरु जिउँदो हुनुपर्छ, सद्गुरु इनलाइटन हुनुपर्छ, एक्सेसेबल हुनुपर्छ। लाइभ भनेको जिउँदो, किनकि हामीलाई गाइड गर्नु पऱ्यो नि। तपाईँको आँखामा आँखा हेरेर जुताएर तपाईँलाई यसो गर्नु उसो गर्नु भनेर भन्न सक्नु पऱ्यो। अनि सद्गुरु लाइभ हुनुपर्छ, इनलाइटन प्रज्ञावान हुनुपर्छ, बोधयुक्त अनि एक्सेसेबल भन्ने बित्तिकै भेट्न पाउनुपर्छ। छन् थुप्रै सद्गुरुहरू अहिलेको युगमा पनि, तर भेट्नै पाइँदैन। के काम त्यो गुरु? त्यस्तो गुरु जो इनलाइटन छन्, एक्सेसिबल छन् र लाइभ छन्, त्यस्तो जिउँदो सद्गुरु पाइएको छ भने उसको दौराको फेर नछोड्नु।
अब अहिलेको सांसारिक सन्दर्भमा मानिसहरू भौतिक सुख सुविधा जुटाएर पनि, सम्पन्न भए पनि कता कता मानसिक समस्याहरू छ समाजमा, भनिन्छ नि पश्चिमा राष्ट्रमा अझ बढी। यसबाट त्राण दिनका लागि पनि अहिले अझ गुरुको आवश्यकता छ, अझ कुलगुरुको आवश्यकता अहिले झन् छ भनिन्छ नि, यो सन्दर्भमा केही?
एकदमै हो, अबको युग अवसादको युग हुनेछ। कोरोनाहरू त गइसके, लगभग टरिसक्यो। अबको विश्वव्यापी महामारी पेन्डामिक भनेको चाहिँ यो अवसाद हो। त्यो डिप्रेसनबाट त्राण पाउनु छ भने, त्यो डिप्रेसनबाट मुक्ति पाउनु छ भने, एउटा जिउँदो सद्गुरु तपाईँको जीवनमा आवश्यक पर्छन्।
अब वर्तमान जीवनमा चाहिँ हामी ककसलाई गुरु मान्न सक्छौँ? हाम्रो सामाजिक पारिवारिक जीवनमा, सांसारिक जीवनमा चाहिँ गुरु भनेर हामी ककसलाई भन्न सक्छौँ? अब यसमा त दत्तात्रेयको प्रसङ्ग पनि आउँछ होला, होइन? यो सन्दर्भमा के?
दत्तात्रेयको 24 गुरु, त्यसमा सद्गुरु छैनन्। र एउटा सुफी सन्त छन् हसन भन्ने, जुन्नैद भन्ने, उनीहरूको चाहिँ 48 गुरु, त्यसमा एउटा बच्चालाई पनि गुरु मानिएको छ, चोरलाई पनि गुरु मानेको छ, एउटा कुकुरलाई पनि गुरु मानेको छ। कुकुरलाई गुरु किन मानेको भन्दा, सुफी सन्तले नदीको किनारमा बसेर ध्यान गर्दै थिए, अचानक एउटा कुकुर, प्यासी कुकुर आउँछ पानी पिउनको लागि, र पानीमा यसो निहार्दछ, हेर्दछ। पानीमा हेर्दाखेरि उसले अर्को कुकुर भन्ठान्छ आफ्नो छायालाई, त्रसित हुन्छ, पानीबाट टाढा भाग्छ, फेरि प्यासले पानीतिर धकेल्छ, भयले फेरि पछाडितिर धकेल्छ, फेरि प्यासले पानीतिर धकेल्छ, अन्ततः गत्वा भयमाथि प्यासले विजय प्राप्त गर्दछ। अनि उसले झ्वाम्म पानीमा फाल हान्छ, अनि त्यहाँ त थिएन, छाया थियो, भ्रम थियो, इलुजन थियो। अनि उसले पानी पिउँछ, नुहाई धुवाई गर्छ, तृप्त भएर त्यहाँबाट निस्किन्छ। त्यसकारण त्यो कुकुरलाई सुफी सन्तले गुरु भन्छन्। अनि चोरलाई, चोरको घरमा उनी बास बस्न पुग्छन्, सन्तलाई घरमा छोडेर चोर चोर्न जान्छ आफ्नो ड्युटीमा, बिहान रित्तै आउँछ, फेरि भोलिपल्ट जान्छ, चोर गइरहन्छ, रित्तै आउँछ, र भोलि त अवश्य हरेक दिन रित्तै आउँछ, तर भोलि त अवश्य उसको आशा मर्दैन, मरेको हुँदैन। म पनि त हरिलाई चोर्न हिँडेको चोरै त हुँ, यो थाक्दैन, भौतिक सम्पत्ति चोर्नबाट यो थाक्दैन भने म किन थाकौँ, म थाक्दिनँ भनेर उसले चोरलाई पनि गुरु बनाएको थियो। अनि बालकलाई पनि गुरु बनाएको थियो सुफी सन्तले, कि उसले के भन्थ्यो भने, बालकले दियो बालेर लिएर आयो अनि बाबु यो दियो तिमीले बालेको, भन्दा हो मैले बालेको, भन्छ बालकले, कहाँ यो ज्योति कहाँबाट आयो, ज्योति कहाँबाट आयो, भन्दाखेरि बच्चाले एकदमै आग्नेय दृष्टिकोणले सुफीलाई हेर्छ र छ्याप्पो बत्ती निभाइदिन्छ र भन्छ यो बत्ती कहाँ गयो, हो त्यहीँबाट आयो जहाँको गयो। अनि यो त एकदम रहस्यमय बालक रहेछ, त्यो बालकलाई पनि गुरु बनाउँछ। तर यी गुरुहरू हुन्, सद्गुरु भनेको मैले भने तपाईँलाई आत्मबोध गराइदिने व्यक्तित्व, तपाईँलाई तपाईँको चेतनाको शिखरमा प्रतिष्ठित गराइदिने व्यक्तित्वलाई हामी सद्गुरु भन्छौँ।
खास गरी पारिवारिक सामाजिक जीवनमा चाहिँ आदर्श गुरु शिष्य चाहिँ कस्तो हुनु पर्ला?
त्यो चाहिँ आफैले ठम्म्याउने कुरा हो, एकाडेमिक क्वालिफिकेसन हुँदैन त्यसको, शैक्षिक योग्यता त्यस्तो भन्ने हुँदैन। सबै गुरुहरूको आवश्यकता छ आफ्नो स्थानमा, तर सद्गुरु मात्रै कृपा गर्न सक्छन्। र सद्गुरुलाई कसरी चिन्ने भन्ने तपाईँको मलाई प्रश्न जस्तो लाग्यो, सद्गुरुलाई कसरी चिन्ने भने, तपाईँ सद्गुरुको निकट गएपछि तपाईँलाई एउटा समय शून्यताको आभास हुन्छ, एउटा प्रेमको आभास हुन्छ, एउटा आनन्दको आभास हुन्छ। सद्गुरुबाट तपाईँलाई छुडाउनलाई गाह्रो पर्छ, त्यस्तो एउटा आकर्षण हुन्छ सद्गुरुमा। मैले अघि भन्दै थिएँ नि, कृष्णमा त्यो आकर्षण थियो, कृष्ण भनेकै गुरुत्वाकर्षणको केन्द्र, र हरेक गुरुमा त्यो गुरुत्वाकर्षणको केन्द्र हुनुपर्छ हरेक सद्गुरुहरूमा। र मेरो लागि, मेरो हात डोर्याउने सद्गुरु को भनेर छुट्याउनको लागि आफैले हो, त्यसमा आफूले, तपाईँले एक कदम चाल्नुभयो भने गुरुतिर, गुरुले चाहिँ तपाईँतिर 10 कदम चाल्नुहुन्छ। यो पास्ट लाइफ देखेको सम्बन्ध हो, अहिलेको सामयोगिक मिलन होइन, गुरु र शिष्यको मिलन जुन छ अहिलेको यो युगमा, त्यो सामयोगिक होइन, त्यो चाहिँ पूर्व जन्मदेखि नै, कति जन्मदेखि नै सँगसँगै यात्रा गर्दै आएको चेतनालाई हामी गुरु र शिष्य भन्छौँ, सद्गुरु र शिष्य भन्छौँ। त्यसकारण त्यो आफैले पहिचान गरिन्छ, आफैले ठम्म्याइन्छ, आफ्नै हातको कुरा हो त्यो, र सद्गुरुको कृपाको कुरा हो त्यो।
अब हाम्रा दैनिक व्यावहारिक जीवनमा पनि गुरुहरूको भूमिका त छ नि दैनिक जीवनमा, होइन? यस्तोमा चाहिँ असल गुरु, असल शिष्य चाहिँ हामी कसरी बन्न सक्छौँ?
धेरै गाह्रो छ। असल शिष्य बनेपछि काम सकियो। असल शिष्य भनेको त गुरुको, सद्गुरुको छाया हो। धेरै गाह्रो छ त्यो। एकछिन पनि सद्गुरुलाई उसले छोड्दैन असल शिष्यले। पूर्णतया समर्पित जुन चेतना हो त्यसलाई असल शिष्य भन्छौँ। त्यो हुने बित्तिकै त्यही हो भक्ति भनेको। त्यो परम समर्पणको अवस्थामा हामी पुग्यौँ भनेदेखि अनादि अक्षरातीत जुन तत्त्व हो, त्यो अनादि अक्षरातीत तत्त्वलाई प्राप्त सद्गुरुप्रति जुन हामी पूर्ण रूपले समर्पित हुन्छौँ, त्यो नै भक्ति हो। त्यो भक्ति नै एउटा यस्तो रसायन हो जसले तपाईँलाई ब्रह्मसृष्टित्वको अवस्थामा, बुद्धत्वको अवस्थामा, परमहंसत्वको अवस्थामा पुर्याइदिन्छ।
गुरु पूर्णिमाको प्रसङ्गमा हामी आज कुरा गर्दै गर्दाखेरि गुरुप्रति श्रद्धा व्यक्त गर्ने हाम्रा व्यावहारिक परिपाटी प्रचलनहरू चाहिँ के कस्ता छन् र कसरी गुरु पूर्णिमामा गुरुप्रति श्रद्धा व्यक्त गर्ने?
गुरु ऋण, गुरुलाई आभार प्रकट गर्ने दिन हो गुरु पूर्णिमा। गुरु पूर्णिमामा गुरुको ऋण, गुरु ऋण, मातृ ऋण, पितृ ऋण तिरेर सक्दैनौँ हामीले, तर पनि एउटा सेम्बोलिक हामी केही आफ्नो आभार प्रकट गर्ने कोसिस गर्छौँ त्यो दिन। अनि आषाढ शुक्ल पूर्णिमाको दिनलाई नै गुरु पूर्णिमा किन मानेको? शरद पूर्णिमालाई माने भए हुन्थ्यो, वैशाख पूर्णिमालाई मानेको भए हुन्थ्यो, बुद्धको पूर्णिमा हो नि त, त्यसलाई चाहिँ गुरु पूर्णिमा माने भए हुन्थ्यो किन त? मेरो एनालाइसिसले के भन्छ भने, किन आषाढ आकाशमा त चन्द्रमा पनि देखिँदैन, बादलै बादल छ, वर्षै वर्ष, हेर्नु कति झरी परिराखेको छ, वर्षै वर्षा छ, यो किन भन्दाखेरि यसमा प्रतीकात्मक इसारा लुकेको छ। के लुकेको छ भने, आकाशको बादल शिष्यको प्रतीक हो, चन्द्रमा गुरुको प्रतीक हो। जहाँ बादल छन्, जहाँ चन्द्रमा छन्, गुरु र शिष्यको उपस्थिति छ, अनि त्यो गुरु पूर्णिमा मनाएको सार्थक हुन्छ। वैशाख पूर्णिमामा त आकाशमा बादल हुँदैन त्यति साह्रो, शरद पूर्णिमामा त रासले लड्नै गर्नुभएको छ कृष्णले टहर टहर चन्द्रमाको मुनि, होइन? त्यस कारण बादल शिष्यको प्रतीक, चन्द्रमा गुरुको प्रतीक भएको हुनाले यो अहिलेको असार पूर्णिमालाई हामीले गुरु पूर्णिमा भनेर मानेको हो र यो यसलाई हामी व्यास जयन्ती, व्यासको जन्मदिन पनि भन्छौँ। पूर्णिमाको व्रत बस्ने गर्छन् मान्छेहरू आजको दिन। धेरै विद्यार्थी र शिक्षकको सम्बन्धलाई मात्रै सँगेट्दैन गुरु पूर्णिमाले, गुरु र शिष्यको सम्बन्धलाई मात्रै सँगेट्दैन गुरु पूर्णिमाले, सद्गुरु र शिष्यको सम्बन्धलाई समेत, यो सबै त्रिकोणीय सम्बन्धलाई सँगेट्छ गुरु पूर्णिमाले। त्यसैले गुरु पूर्णिमा चाहिँ मलाई त पूर्णिमाहरूमा सर्वाधिक सर्वोपरि महत्त्व बोकेको पूर्णिमा गुरु पूर्णिमा हो जस्तो लाग्छ।
उहाँ हुनुहुन्थ्यो प्राध्यापक विनोद शर्मा, आनन्द विनोद।
चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः, तस्मै श्रीगुरवे नमः।
त्यसो त लौकिक ज्ञान मात्र होइन आध्यात्मिक उन्नति र मोक्ष प्राप्ति पनि गुरु दीक्षाबाट सम्भव हुन्छ भनिएको पाइन्छ। साथै विनयाद याति पात्रताम भनिए अनुसार गुरुको गुरुत्व पनि तब मात्र सार्थक बन्छ जब ऊ शिष्यलाई विद्या मात्र होइन विनय पनि दिन सकोस्, शिष्टाचार सिकाउन सकोस्, अझ अन्धकारमा रुमलिएको व्यक्तिलाई ऊ आलोकमय मार्ग दर्शाउन सकोस्। यसैमा गुरु शब्दको सार्थकता छ भनेर विद्वानहरूले लेखेको पाइन्छ। सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र प्रस्तुत गर्दैछौ गुरु पूर्णिमा विशेष कार्यक्रम।
नमः तस्मै श्री गुरवे नमः।
गुरु पूर्णिमामा व्यास गुफामा रहेको व्यासको मूर्तिमा विशेष पूजा अर्चना गरिन्छ। व्यासका पिता पराशर ऋषिको आश्रम दमौली नजिक थियो भन्ने मान्यता पाइन्छ। व्यासकी आमा सत्यवती शुक्ला गण्डकी नदीको तीरमा बस्ने माझीकी छोरी थिइन्। तनहुँ जिल्लाको सेती र मादी नदीको बीचमा रहेको द्वीपमा जन्मेका हुनाले व्यासलाई द्वैपायन भनिन्छ। व्यासको अनुकरणका आधारमा तत्कालीन नेपाली समाजमा वैशम्पायन भन्ने एउटा धार्मिक परम्परा नै प्रचलित थियो। 18 पुराण महाभारत आदि समस्त शास्त्रका रचयिता वेद व्यासबाट कुनै पनि विषयको प्रस्तुतिकरण बाँकी नरहेको भन्ने सन्दर्भमा एउटा उक्ति प्रचलित छ, व्यासोच्छिष्ट जगत सर्वम, अर्थात् संसारका सबै ज्ञान विज्ञान आदि विषयहरू व्यासले पहिले नै बताइसकेका छन्, त्यसैले सबै उनको झुठो हो। वेदव्यासको कृतित्व र तिनको सार लगायतका केही प्रसङ्गमा धर्मशास्त्र विचारक प्राध्यापक डाक्टर रामचन्द्र गौतमसँग गरिएको टेलिफोन संवाद अब यहाँनिर राख्छौँ।
अब यो गुरु पूर्णिमाकै दिन व्यास पूर्णिमा पर्छ। गुरुमा गुरु हुनलाई पनि गुरुत्व हुनुपर्छ क्या, गुरुत्व हुनुपर्छ भने शास्त्रज्ञता हुनु पर्यो, आफ्नो विषय विज्ञता हुनु पर्यो, सबै भयो भने त्यो गुरु हुन्छ। त्यस्तो खालको गुरुको धेरै लक्षणहरू छन् क्या, भनेको चाहिँ यस्तो तत्त्व हो गुरु तत्त्व, त्यो चाहिँ नि ब्रह्मा विष्णु महेश्वरले समाधान गर्न नसकेको कुरा पनि गुरुले समाधान गर्छन् र अज्ञान रूपी अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति फैलाइदिन्छन् गुरुले। त्यसो भएको हुनाले गुरुलाई सम्मान गर भन्ने कुरा शास्त्रकारले गरेका छन्। गुरुलाई चाहिँ मान्नुपर्ने गुरु पूर्णिमा हो। अब आजै चाहिँ अब गुरु व्यास पनि गुरु हुन् क्या, व्यास पनि गुरु हुन्, सर्व विश्व विश्व ब्रह्माण्डका गुरु मानिन्छन् व्यास। व्यासाय विष्णु रूपाय, व्यास रूपाय विष्णवे नमो ब्रह्म विदय वासिष्ठाय नमो नमः भनेर भन्ने छ गुरु व्यासजीको नमो प्रणाम गर्ने। त्यसो भए हुनाले अब व्यास भने चाहिँ नि सत्यवतीका छोरा हुन्, पराशर ऋषिको सत्यवतीको गर्भबाट चाहिँ नि जन्मेका चाहिँ नि व्यास हुन्, उनी जन्मेका नै हुन्, पराशर ऋषिका छोरा, पराशर पुत्र सत्यवतीको गर्भबाट जन्मेका व्यास ऋषि हुन्। उनी चाहिँ नि बडो ज्ञानी थिए, तपस्वी ज्ञानको बारेमा बयान गर्ने साध्य नै छैन कि. त्यसले गर्दाखेरि अब व्यासले चाहिँ नि 18 पुराण लेखा छन्, ब्रह्म पुराण, ब्रह्मवैवर्त पुराण, भागवत पुराण, ब्रह्माण्ड पुराण, यस्ता 18 किसिमका महापुराणहरू छन्. ती 18 महापुराण लेखा छन्, त्यसै 18 उपपुराण पनि लेखा छन् जाने व्यासले. अब महाभारत पनि व्यासले लेख्या हुन् भनेर भन्ने छ. पञ्चमो भेद महाभारत बनाएको छ, महाभारत पनि व्यासले लेख्या हुन् भनेर भन्ने छ हगि. त्यसो भएको हुनाले अब व्यासको बारेमा अब उहाँको वर्णन गरेर साध्य छैन. अब अवर्णनीय छ र यो अहिलेसम्म त्यो बेलादेखि सत्ययुगदेखि अहिलेसम्म चाहिँ नि व्यासको महत्त्व महिमा उत्तिकै रहिआएको छ क्या
गुरु. अब व्यासलाई अष्ट चिरञ्जीवी पनि मानिन्छ. वैदिक कालदेखि पौराणिक कालसम्म पनि सम्पूर्ण 18 पुराण महाभारतका रचयिता, यो कालखण्ड जुन छ यो कालखण्डलाई व्यास अष्ट चिरञ्जीवी भएको प्रसङ्गसँग केही भन्न सकिन्छ?
हजुर हजुर, उनी अष्ट चिरञ्जीवी हुनु, उनी यस्तै विशिष्ट विद्वान भएको हुनाले तिमी चाहिँ नि कल्पकल्प अन्तरसम्म बाँचिरह भनेर चाहिँ नि भगवान् विष्णुले त्यस्तो आशीर्वाद दिनुभएको छ. कल्पकल्पान्तरसम्म अब त्यसो यो विश्व ब्रह्माण्ड रहेसम्म तिमी चाहिँ नि चिरञ्जीवी हुनेछौ. जसो अश्वत्थामा बलिर व्यासो हनुमान विभीषण कृपा परशुराम सबै चिरञ्जीवी न मार्कण्डेय मतासम भन्ने छ हगि. अश्वत्थामा बलि व्यास, बलिपछि चाहिँ व्यास आउँछ. हुन त यो क्रम यो विभिन्न क्रम छ. पहिला व्यास आउने पनि छ हगि, पहिलो अष्ट चिरञ्जीवीमा पहिलो स्थानमा व्यासलाई राखे पनि छ. अश्वत्थामा द्रोणाचार्यको छोरा पनि उनी पनि चिरञ्जीवी हुन् है. उनी कसरी चिरञ्जीवी भए भन्ने कुरा नि शास्त्रमा व्यापक व्याख्या छ. यो मणि चोरे बापतमा त्यो मणि चाहिँ कृष्णजीलाई दिएपछि अनि उनलाई अष्ट चिरञ्जीवी घोषणा गरिदिएका छन् भगवान् कृष्णले. अश्वत्थामा बलि राजा भए है, व्यास अनि व्यास बलि व्यास, हनुमान पनि अष्ट चिरञ्जीवी मध्येमा पर्छन्, विभीषण पनि चाहिँ चिरञ्जीवी मध्येमा पर्छन्, रावणका भाइ रामका दूत हनुमान पनि चाहिँ अष्ट चिरञ्जीवीमा पर्छन्, चिरञ्जीवी मध्येमा पर्छन्, कृपाचार्य पनि पर्छन्, परशुराम पनि पर्छन्, परशुराम सब मार्कण्डेय ऋषि पनि पर्छन्. यसरी चाहिँ नि 8 चाहिँ नि अष्ट चिरञ्जीवीहरू छन्। अब यिनीहरू चाहिँ कहिले नमर्ने भाव, अरू ऋषिहरू पनि मर्छन्, ब्रह्मा पनि मर्छन्, विष्णु बाहेक शिव पनि मर्छ. शिवको पनि मृत्यु हुन्छ 100 आइपुगेपछि. 100 भने तपाईँको ब्रह्माजी पनि 100 पुगेपछि मर्छन्. 100 भने हाम्रो यो मानिसको चाहिँ नि 1 देवताको चाहिँ नि 1 हुन्छ. त्यस्तै ब्रह्माजीको आयु चाहिँ नि 4 सत्यचन्द्र द्वापर कलि यता 4 चाहिँ नि 1 हुन्छ. त्यसरी चाहिँ नि ब्रह्माजी 100 बाँच्छन् भन्ने छ. त्यसो भएको हुनाले अब अष्ट चिरञ्जीवीमा चाहिँ नि व्यास पर्नुहुन्छ. उहाँ चाहिँ एउटा ठुला ऋषि हुन् र कहिल्यै नमर्ने पनि उहाँको. अरू ऋषिहरू मर्छन्, मैले भनिहालेँ ब्रह्मा शिवको पनि मृत्यु हुन्छ. एउटा मृत्यु नहुने चाहिँ भगवान् विष्णु नारायणको मात्रै कहिल्यै पनि मृत्यु हुँदैन. कल्प कल्प अन्तरसम्म तपाईँको चाहिँ महाप्रलय हुँदा पनि उहाँ जन्म सुत्नुहुन्छ, सृष्टि गर्नुहुन्छ.
व्यास भन्नाले एउटा व्यास परम्परा पनि मानिन्छ नि होइन?
होइन, व्यास परम्परा भने व्यासासन भनेर भन्छन् है. अब त्यो एउटा आसनलाई पनि व्यास भनेर माने हुन्छ है. आसन क्या यो पुराण भन्ने भावनालाई चाहिँ व्यास आसन, व्यास बस्ने, व्यास बस्ने आसन हो भने अब क्या त्यो व्यासलाई चाहिँ त्यो आसन माने त त्यो हो.
अब कृष्ण द्वैपायनको प्रसङ्ग पनि आउँछ. कृष्ण द्वैपायनलाई व्यास भनियो अनि त्यसपछि वेद व्यास भनियो होइन. अनि हाम्रो हिमालको काख हाम्रो देश नेपालसँग पनि व्यासको सम्बन्धबारे प्रशस्तै पाइन्छ, यो बारेमा केही प्रसङ्ग राखिदिनुहोस् न.
होइन, त्यो कृष्ण द्वैपायन भन्ने त्यो द्वैपायन पर्वत भन्ने छ, त्यहाँ जन्मेका हुनाले चाहिँ नि उनलाई कृष्ण द्वैपायन भने अब कृष्णकै रूप हो यिनी भनेर कृष्ण पनि माने हो. व्यासको चाहिँ नि धेरै नाम छन् क्या, तपाईँले अघि नै भनिहाल्नुभयो व्यासका धेरै नाम छन्. तर अब हाम्रो नेपाल चाहिँ तपाईँको यो जम्मूद्वीपको चाहिँ नि 9 मध्ये 1 हो भारतवर्ष है. भारतवर्षको शीर्षस्थान नेपाल, नेपालको शीर्षस्थान चाहिँ तपाईँको यो कैलाश हिमाल मानसरोवर क्षेत्र, यही क्षेत्रमा हो नि त व्यासले चाहिँ तपस्या गरेको, सब सारा पुराणहरू लेखेको भन्ने चाहिँ हाम्रो स्मृतिकारहरूले याज्ञवल्क्य आदि स्मृतिकारहरूले चाहिँ नि व्यास ऋषि उत्पत्ति कहाँ भयो, कहाँ जन्मे व्यास ऋषि भन्दा भारतवर्षको शिर चाहिँ नि नेपाल, त्यही नेपालमा हो, भारतवर्षको शिरमा भन्ने कुरो छ क्या. भारतवर्षको शीर्ष स्थानमा चाहिँ नि व्यासको उत्पत्ति भएको हो भनेर भन्ने छ. त्यसो भए व्यास गुफा भनेर यो यता पोखरातिर कता कता भन्ने पनि छ क्या अरे है. त्यसो भएको हुनाले अब धेरै ऋषिहरूको यो आर्यतपो भूमि भनेर भन्छन् क्या हाम्रो यो भारतवर्षको शीर्ष स्थान नेपाललाई. भारतवर्ष पनि त्यस्तै धार्मिक देश हो, पूर्वेतीहरूले सङ्कल्प गर्दाखेरिमा भारतवर्ष भरतखण्डे जमुरीपे भनेर आर्यावर्त अन्तर्गत हिमवत पर्वत पर्वतैका देश भनेर सङ्कल्प गर्ने गरेका छ क्या. सङ्कल्प वाक्य नै त्यस्तो छ, हिमालय भएको देश हो, जम्मुद्वीपको एउटा खण्ड हो, भारतवर्षको शीर्ष स्थान भरतखण्ड हो. यसरी चाहिँ नेपाललाई चाहिँ त्यस्तो चाहिँ एउटा महत्त्वपूर्ण पदवी दिएको छ क्या. आर्य तपोभूमि हो क्या, समुद्र तुबई पूर्व समुद्र तु पश्चिम आर्यावर्तम विदुर्बुदा भनेको छ. समुद्रदेखि पूर्व समुद्रदेखि पश्चिम र उत्तरमा चाहिने कैलाश हिमाल, दक्षिणमा चाहिने यो हिन्द महासागर, आन्ध्र महासागर, प्रशान्त महासागरको सङ्गम स्थल कन्याकुमारी अथवा इन्दु सरोवर अथवा विन्ध्याचल भन्ने छ. त्यसो भने यतिभित्रको विशाल भूमि जम्मुद्वीपको चाहिने एक खण्ड आर्य तपोभूमि हो. आर्यहरू भने चाहिँ यिनीहरू ऋषिमुनिहरू हुन्, आचार निष्ठ ब्राह्मणहरू हुन्, तिनीहरूको पनि बसोबास हुने भएको हुनाले यसलाई आर्यावर्त भनिन्छ. आर्य भनेकै आफ्नो आचारमा रहेका विशिष्ट विद्वानहरू अथवा ऋषिहरू पनि पर्छन्, मुनिहरू पनि पर्छन्, सबै पर्छन् है. त्यसो भएकोले अब यो चाहिँ यस्तो पवित्रतम देश हो यो.
अब अन्तमा वेद व्यासका वचनहरूको सार चाहिँ भन्नुपर्दा के भन्न सकिन्छ, यसलाई हामीले वर्तमान संसारमा कसरी ग्रहण गर्नुपर्छ, वेद व्यासका सम्पूर्ण शास्त्रहरूको निचोड भनेर पनि केही भन्ने गरिन्छ होइन, यो प्रसङ्गमा केही बताइदिनुहोस्
हो. पहिला एउटा मात्रै वेद थियो, सृष्टिकर्ताले सृष्टि गर्दा वेद एउटा मात्रै थियो. व्यासले चार भाग लगाएर भएर चार भाग ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद चार भाग लगाइदिए व्यास ऋषिले. त्यसो भएर वेद व्यास भने हो क्या. त्यसो हुनाले अब यो वेदको महत्त्व त अब तपाईँको हाम्रो अब हिन्दू सनातन धर्ममा चाहिने अब एउटा विधान संविधान हो यो है. अब यो अकल्पनीय छ. अब यो फेरि वेद चाहिँ अपौरुषी हो वेद भन्ने छ. वेद चाहिँ पुरुषले बनाएको होइन, यो त चाहिँ ब्रह्माको श्वास प्रश्वासबाट निस्केको हो क्या. वेद ब्रह्माको श्वासबाट आफै स्वतः निस्केको हो. त्यसको एउटा लामो कथा छ बाबु. त्यसो भए वेदको चार भाग लगाउने चाहिँ व्यास ऋषि हुन्, ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद यता चार वेद बनाए. त्यसो भएर वेद व्यास भने हो. अब वेदको महत्त्व महिमा यहाँलाई पनि थाहा छ. अब वेद भने चाहिँ हाम्रो अहिले संविधान भन्छन् त्यस्तै हाम्रो चाहिँ हिन्दूहरूको लागि चाहिँ संविधान सनातन धर्मको हाम्रा धर्म कर्म संस्कार संस्कृतिको प्रतिपादन गर्ने यज्ञ आदिको प्रतिपादन गर्ने जम्मै वेदले प्रतिपादन गरेका छ है. वेद सूत्र रूपमा चाहिँ वेदले चाहिने सारा भारतवर्षको लागिको जुन धर्म कर्म संस्कार संस्कृति हो त्यो सारा कुराहरू वेदले बताएको छ. त्यसको व्याख्या फेरि वेद चाहिने यो वेद उयम अचुक कृष्य ज्ञान सम्पन्नानाम कृते उपयोगिता सिद्ध न त सर्वसाधारण जनानाम कृते. वेद चाहिँ अति कठिन भयो यो सर्वसाधारणको लागि भएन. सर्वसाधारणको लागि चाहिँ नि वेदको व्याख्या गर्नु पर्यो भनेर तपाईँको चाहिँ नि पहिला चाहिँ गौतम ऋषिले लगाएको थियो. गौतम ऋषिले त्यस्तै सूत्र लेखेका छन् गौतम धर्मसूत्र. हाम्रो धर्म कर्म संस्कार संस्कृति बताउने यो भारतवर्षमा बसोबास गर्नेहरूको लागि त्यो पनि अब सूत्र रूपमै भयो, बडो कठिन भयो भनेर हाम्रा पुर्खा हाम्रा मनु हाम्रो अब हामीलाई मानिस भन्छन् नि बाबु, मानिस मनुष्य मान्छे नर यस्तो भन्छन्. यो मानिस भन्ने मनुष्य भन्ने मानव भन्ने कहाँबाट आयो भन्दा हामी मनुका सन्तान भएको हुनाले मान्छे जति जम्मै मनुका सन्तान हुनु बाबु. त्यो मनु र सतरूपा रानीको गर्भबाट उत्पत्ति उहाँहरूको पति पत्नीको धर्मबाट उत्पत्ति भएपछि अनि मान्छेको विशाल विस्तार हुँदै गयो र हामी यहाँसम्म मनुका सन्तान हामी यहाँसम्म आइपुगेका छौँ है.
गुरु एउटा प्रसङ्ग नि, अब वेद व्यासका वचनहरूको सार भन्ने प्रसङ्गमा चाहिँ
अष्टादश पुराणेषु व्यासस्य वचनद्वयं परोपकार पुण्याय पापाय परपीडनम् है. अठार पुराण, अठार उपपुराण, अठार उपपुराण यस्ता किसिमका अर्थात् त्यहाँ 54 पुराणहरू छन् है. त्यसमा महापुराण, उपपुराण र उपपुराण छन्. अष्टादश पुराणेषु 18 पुराणहरूमा व्यासस्य वचनद्वयं, व्यासको चाहिँ सार कुरो चाहिँ दुईटा मात्रै वचन छ. के हो त त्यो भन्दा परोपकार पुण्याय, परोपकार गरेर पुण्य हुन्छ, अर्काको अपकार पीडा दियो भने त्यो चाहिँ पाप हुन्छ. परोपकार पुण्याय पापाय परपीडन. यो मूल वचन चाहिँ सार वचन चाहिँ व्यासको चाहिँ यही हो भन्ने चाहिँ एउटा वचन त्यो छ है. अब कति छन् यस्ता वचन धेरै छन्, त्यही हो परोपकार पुण्याय पापाय परपीडन. अर्काको उपकार गर्नु, सब सहयोग गर्नु, सद्भाव राख्नु, माया ममता राख्नु त्यो सारा चाहिने पुण्य हुन्छ, पुण्यको लागि हो. अर्काको चाहिँ अपकार गर्यो, दुःख दियो, चित्त दुखायो भने, पीडा गर्यो, पीडा दियो भने त्यो चाहिँ पापको लागि हुन्छ, पाप हुन्छ. त्यसो भएको हुनाले उपकार गर, पाप नगर भन्ने व्यासको मूल वचन चाहिँ यति एउटा चाहिँ यो हो बाबु.
उहाँ हुनुहुन्थ्यो धर्मशास्त्र विचारक प्राध्यापक डाक्टर रामचन्द्र गौतम.
अखण्ड मण्डल तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः तस्मै श्रीगुरवे नमः।
भनिएको पाइन्छ, चारमुख नभएका ब्रह्मा को हुन्? चार हात छैनन् तर उनलाई विष्णु भनिन्छ, र तीन नेत्र नभए पनि कसलाई शिव भनेर पूजिन्छ? यी पहेलीहरूको उत्तरमा आउँदछ, ती व्यास हुन्। ब्रह्मा विष्णु र शिवको समन्वित स्वरूप नै वेदव्यासको पहिचान हो भनिएको पाइन्छ। आज गुरु पूर्णिमाका दिन गुरुको घरमा गएर गुरु दक्षिणा या गुरुलाई कुनै उपहार दिने चलन छ। प्राचीन कालमा गुरुकुलमा विद्यार्थीहरूसँग कुनै शुल्क लिइँदैनथ्यो। विद्यार्थीहरूले यसै दिन गुरुको पूजा गर्थे र उनलाई यथाशक्ति दक्षिणा दिन्थे। वर्तमानमा गुरु पूर्णिमाका दिन प्रातः स्नान र पूजनपछि गुरु कहाँ गई गुरुलाई फूलको माला लगाइन्छ। त्यसपछि फलफूल द्रव्य आदि गुरुको सेवामा समर्पित गरिन्छ। गुरुले यी वस्तुहरू स्वीकार गर्दै शिष्यलाई आशीर्वाद दिन्छन्। यस प्रकार गुरु पूजन गुरुगृह विद्यालय महाविद्यालयहरूमा मनाइन्छ। गुरु पूजाबाट विद्यार्थीलाई विद्या प्राप्त हुन्छ र विद्यार्थीको हृदय शुद्ध भई जीवन कल्याणकारी बन्छ भन्ने विश्वास पाइन्छ। गुरुप्रति कृतज्ञता ज्ञापन गर्न यो दिन साधु सन्यासी तपस्वी आदिहरूका लागि पनि महत्वपूर्ण दिन रहिआएको छ। गुरु पूजामा व्यास अग्रपूज्य छन्। व्यास स्वयं गुरु विद्या शिक्षा तथा शिक्षक सबै रूपमा वन्दनीय छन्, पूजनीय छन्। हस्त, गुरु पूर्णिमा विशेष कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी सुलोचना वज्राचार्य र प्रस्तोता हेमन्त उप्रेति बिदा हुन्छौ। नमस्कार।
कृष्ण स्वरूपं वै कृष्णं राधा स्वरूपिणी कलात्मानं निकुञ्जस्थं गुरु रूपं सदा भजे गुरु।